एउटा गाउँ खाने कथाबाट सुरु गरौँ। कुरा सबैले गर्ने तर अभ्यास भने कसैले पनि नगर्ने के हो? प्रार्थना। चर्च जीवनमा सबैभन्दा बढी कुरा हुने तर धेरै मात्रामा व्यवस्था गरेको कुराहरूमध्ये एक प्रार्थना हो। प्रायः सबै जस्तो क्रिस्चियनहरूले प्रार्थनाको बारेमा कुरा गर्छ तर थोरैले मात्र यसको अभ्यास गर्छ। मलाई लाग्छ कि तपाईँहरूमध्ये धेरैजनाले आर्सी स्प्राउद्वारा लिखित प्रार्थना सम्बन्धी सानो एउटा सानो पुस्तिका तपाईँले पढिसक्नु भएको छ। तर म तपाईँलाई सोधौँ कि तपाईँहरूमध्ये कतिजना प्रार्थनामा जिउँदै हुनुहुन्छ? तपाईँले प्रार्थना गर्नुभएको अन्तिम पटक कहिले थियो? मलाई गलत नबुझ्नु होला, म आयोजना गरिएको साङ्गले प्रार्थना, डाँडाको प्रार्थना, 40 दिने प्रार्थनाको बारेमा कुरा गरिरहेको छैन। हामी सबैलाई कार्यक्रममा भाग लिन मनपर्छ, प्रार्थनाको कार्यक्रममा पनि भाग लिन मनपर्छ। तर तपाईँको व्यक्तिगत प्रार्थनाको जीवनको बारेमा म यहाँ कुरा गरिरहेको छु। के तपाईँ प्रार्थना गर्नुहुन्छ? कहिले, कसरी, किन गर्नुहुन्छ? यी प्रश्नहरूलाई ध्यानमा राखी आउनुहोस्, हामी याकुब 5:5 फर्किनेछौँ र याकुब 5:13-20 प्रार्थनाको विषयमा हामी विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ, तपाईँको बाइबलमा कृपया याकुबको पत्र 5:5 पठाउनुहोस्। यो नयाँ करारमा पर्दछ, पृष्ठ सङ्ख्या, ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1660 पर्दछ। तपाईँसँग बाइबल छ भने कृपया त्यता पठाउनुहोस्। बाइबल छैन भने दायाँ बायाँ अरूसँग तपाईँ मिलेर हेर्नुहोस्। हामी चाहन्छौँ कि आठपुर कम्युनिटी ब्याप्टिस्ट चर्चमा आउनुहुने सबैजनाले बाइबल खोलेर आफ्नो काखमा राखुन् र प्रचार भइरहेको वचन कानले सुनुन् र आफ्नो आँखाहरू बाइबलतिर लगाउन् र परमेश्वरको वचन अगाडि पुलपिटमा प्रचार भइरहेको वचन र काखमा खोलिएको वचन मिल्दोजुल्दो छ कि छैन जाँचेर हेरौँ। सो यदि तपाईँ हाम्रो माझमा पहिलोचोटि पटक हुनुहुन्छ भने सायद हाम्रो कतिपय अभ्यासहरू तपाईँलाई अनुसार लाग्न सक्छ। तर तपाईँले एउटा उत्साहको कुरामा के भन्न चाहन्छु भने तपाईँ नियमित रूपमा यो चर्चमा आइराख्नु भयो भने तपाईँ बानी पर्नुहुनेछ। तपाईँलाई यो चर्चसँग तपाईँ बानी पर्नुहुनेछ। तपाईँसँग बाइबल छैन, बाइबल बोक्ने बानी छैन भने सायद हामीसँग पछाडि टेबलमा केही बाइबल हुनसक्छ, तपाईँले चलाउन सक्नुहुन्छ वा तपाईँलाई जसले निमन्त्रणा दिएर ल्याउनु भएको छ उहाँसँग तपाईँसँग मिलेर बाइबल हेर्न सक्नुहुन्छ। तर हामी चाहन्छौँ कृपया तपाईँले पनि परमेश्वर वचन खोलेर हेर्नुहोस्। परमेश्वर धन्यवाद होस् कि याकुबको पत्रबाटको काम गर्ने विश्वास नामक वचनको श्रृङ्खलालाई हामी आजबाट बिटो मार्दैछौँ। यात्रा केही समयको थियो तर पनि यो यात्रा एकदमै उचित, लाभदायक र योग्यको रहेको हामी सबैले ठानेका छौँ। मलाई लाग्छ तपाईँहरू सबैजनाले याकुब 5:5 भेटाइसक्नु भएको छ। म 13-20 पढ्नेछु। कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्। के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून् र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। यसकारण तिमीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसलाई पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए र 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरे र आकाशबाट वर्षा भयो र भूमिले उब्जनी दियो। मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने त्यसले जानोस् कि जसले एकजना पापीले त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाउनेछ र असङ्ख्य पापलाई ढाक्नेछ। यस खण्डबाट हामी 5 कुराहरू हेर्नेछौँ, 5 कुराहरू, र ती सबै कुराहरू प्रार्थनासँग जोडिएका हुनेछन्। पहिलो, प्रार्थना र कष्टको बारेमा हामी हेर्नेछौँ, प्रार्थना र कष्ट। र दोस्रो, प्रार्थना र विश्वासको बारेमा हेर्नेछौँ, प्रार्थना र विश्वास। तेस्रो, प्रार्थना र पाप स्वीकारको बारेमा हेर्नेछौँ, प्रार्थना र पाप स्वीकार। चौथो, प्रार्थना र शक्तिको बारेमा हेर्नेछौँ, प्रार्थना र शक्ति। र पाँचौँ, प्रार्थना र बरालिने भाइको बारेमा हेर्नेछौँ, प्रार्थना र बरा लिने भाइ. सो यदि तपाईँ वचन बुधाहरू आफ्नो बुलेटिनको पछाडि टिपिराख्नु भएको छ भने यी पाँचवटा कुराहरू तपाईँले टिप्नुहोस्. पहिलो प्रार्थना र कष्ट, दोस्रो प्रार्थना र विश्वास, तेस्रो प्रार्थना र पाप स्वीकार, चौथो प्रार्थना र शक्ति, र पाँचौँ प्रार्थना र बरा लिने भाइ. यी पाँचवटा सत्यताहरू नै आजको वचनका पाँचवटा बुधाहरू हुनेछन्. सो पहिलो प्रार्थना र कष्ट. पद 13 यसरी सुन्नु हुँदछ कि तिमीहरूमा कसैले कष्ट भोगिरहेछ त्यसले प्रार्थना गरोस्. यस संसारमा सबैले कष्ट भोग्छन्, क्रिस्चियन गैर क्रिस्चियन सबैले. र कष्ट भोग्दा मानिसहरूले प्राय के गर्छन्? प्राय मानिसहरू गनगनाउँछन्, आफ्नो दुःख अरूलाई सुनाउँछन्, गुनासो पकाउँछन्, सायद लत्ता छाड्छन्, निराश भन्छन्, हरेस खान्छन्. हामी क्रिस्चियनहरू समेतले कष्टको समयमा यसै गरिरहेका हुन्छौँ. तर याकु भन्छन् कि तिमीहरूमा कसैले कष्ट भोगिरहेको छ त्यसले प्रार्थना गरोस्. सो मन हलुका हुन्छ भनेर हामी कतिपटक मानिसहरूलाई अरूहरूलाई आफ्नो दुःख पोख्ने गर्छौँ, सुनाउने गर्छौँ. हामीहरूमध्ये कोही कोही सामाजिक सञ्जालहरूमा आफ्नो दुःख व्यक्त गर्छौँ. हाम्रो पनि दिन आउँछ भने आफैलाई सान्त्वना दिने गर्छौँ. तर याकु भन्छन् कि तिमीहरूमा कसैले कष्ट भोगिरहेको छ त्यसले प्रार्थना गरोस्. सुप्रियहरू, के तपाईँले कष्ट भोगिराख्नु भएको छ? के तपाईँ मानसिक रूपमा कष्ट भोगिराख्नु भएको छ? के तपाईँ शारीरिक रूपमा कष्ट भोगिराख्नु भएको छ? त्यसो हो भने बाइबलले भन्छ प्रार्थना गर्नुहोस्. के तपाईँ सामाजिक रूपमा वा आर्थिक रूपमा कष्ट भोगिराख्नु भएको छ? प्रार्थना गर्नुहोस्. के तपाईँ आत्मिक रूपमा सङ्घर्षरत हुनुहुन्छ? प्रार्थना गर्नुहोस्. के तपाईँ ख्रिस्टको खातिर सताइनु हुँदैछ? प्रार्थना गर्नुहोस्. के तपाईँको विवाहमा तनाव छ? प्रार्थना गर्नुहोस्. प्रार्थना गर्नुहोस्. तर तपाईँ भन्नुहुन्छ किन प्रार्थना गरेँ? प्रार्थना गरेर के हुन्छ र? सायद तपाईँ यसरी सोचिराख्नु भएको छ होला. ओ प्रियहरू, त्यसरी नसोच्नुहोस्. ख्रिस्टको नाउँमा परमेश्वर पितालाई गरिने प्रार्थनामा शक्ति छ. हो, प्रार्थना गरिसकेपछि हामीले भोगिरहेको कष्टहरू तुरुन्तै हटेर जाने बाइबलले कहीँ पनि प्रतिज्ञा गरेको छैन. तर कष्टमा परमप्रभुलाई पुकारेपछि मानिसहरूले छुटकारा पाएको उदाहरणहरू बाइबलमा हामी प्रशस्तै पाउँछौँ. भजन सङ्ग्रह 107:6 पदले भन्दछ, तब तिनीहरूले आफ्नो दुःखमा परमप्रभुको दुहाई गरे अथवा परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई आपदबाट छुट्याउनु भयो. हामी जान्दछौँ कि परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ. त्यसकारण पहिलो पत्रुस 5:7 पदले पनि यसरी भन्दछ कि तिमीहरूका सारा फिक्रीलाई उहाँलाई सुम्पिदेऊ, सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ. सुप्रियहरू, तपाईँले भोगिराख्नु भएको कष्टले तपाईँलाई परमेश्वरबाट टाढा नलैजाओस्, किनकि कष्टको उद्देश्य त्यसो त्यो होइन. बरु कष्टले तपाईँलाई प्रार्थनामा परमेश्वर नजिक पुर्याओस्, किनकि कष्टको उद्देश्य त्यही हो. सुप्रियहरू, के कष्टले तपाईँलाई प्रार्थनामा घुँडा टेक्ने बनाउँदैछ? के तपाईँ कष्टमा धैर्य धारण गर्न सकौँ भनी प्रार्थना गर्दै हुनुहुन्छ? के तपाईँले यसरी कहिले प्रार्थना गर्नुभएको छ, हे प्रभु मेरो अवस्था तपाईँलाई थाहा छ, मेरो आँसुहरू तपाईँले देख्नुभएको छ, मेरो परिस्थिति सुधार हुन्छ जस्तो मलाई लाग्दैन, तर हे प्रभु तपाईँको निम्ति कुनै पनि कुरा असम्भव छैन. हे प्रभु, चाहे मेरो जीवनमा सुधार होस् नहोस्, तर पनि तपाईँमाथि भरोसा गर्न, तपाईँमा आशा राख्न, ख्रिस्टको मृत्युमा जिउन मलाई निरन्तर सहायता गर्नुहोस्. त्यो तपाईँले कष्टमा प्रार्थना गर्नुभएको छ. फेरि नतिजा जस्तो सुकै होस्, हामी कष्टमा प्रार्थना गर्न बोलाइएका छौँ. साथै यदि हाम्रो जीवनमा अहिले कष्ट छैन भने, वा पावलले चाहिँ कष्टमा पनि हामी आनन्दित हुन सक्छौँ भने, अथवा कष्टमा हामी रमाउन सिकेका छौँ भने, हामी धन्यवादी हुन बोलाइएका छौँ. सो कष्टमा अर्जमेन्तीको प्रार्थना गरिन्छ भने आनन्दमा प्रशंसाको प्रार्थना गरिन्छ. त्यसकारण तुरुन्तै याकुब भन्छन् कि कोही आनन्दित छ त्यसले प्रशंसाको भजन गाओस्. सो कष्टले सबैलाई उत्तिकै असर गर्दैन. कसैलाई यसले आफ्नो कोठाको झ्यालबाट बाहिर हेरेर एकोरिरहने बनाउँछ भने, कसैलाई कष्टले कष्टमा पनि आनन्दित हुने बनाउँछ. सायद याकुबको श्रोताहरू कष्ट नै नभएको अर्थमा आनन्दित थिएनन् होला, तर मलाई लाग्छ तिनीहरू कष्टको बावजुद पनि आनन्दित थिए. उदाहरणको लागि पावल कष्टको बिचमा पनि प्रभुमा आनन्दित थिए. फिलिपीहरूलाई कैदबाट पत्र लेख्दै पावलले प्रभुमा सधैँ आनन्द गर भनी भनेका छन्. थेस्लोनिकीका विश्वासीले पनि धेरै कष्टमा आनन्द साथ वचन ग्रहण गरेका छन्। त्यसै गरी झ्यालखानामा परेका पावल र सिलास आधा राततिर प्रार्थना गर्दै परमेश्वरको भजनहरू गाइरहेका थिए र अरू कैदीहरूले यो सुनिरहेका थिए। सुप्रियहरू, के तपाईँ आनन्दित हुनुहुन्छ? प्रशंसाको भजन गाउनुहोस्, अर्को अर्थमा प्रशंसाको प्रार्थना गर्नुहोस्। आफ्नो शक्ति र बुद्धिमा धाक नलगाउनुहोस्। बरु याकुब भन्छन् आनन्दित हुनेले प्रशंसाको भजन गाओस्, आफ्नो अवस्थालाई लिएर परमेश्वरलाई श्रेय दियोस्, परमेश्वरको महिमा आदर र प्रशंसा परमेश्वरलाई नै दियोस्। सुप्रियहरू, हाम्रो कष्टहरू प्रार्थनाविहीन नहोस्, बरु कष्टमा प्रार्थना, कष्टमा आनन्दित हुँदा प्रार्थना, साथै रोग विराम जस्ता कष्टमा पनि प्रार्थना होस्। त्यसकारण पद चारले भन्दछ, के तिमीहरूमध्ये कोही बिरामी छ, त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्। यदि तपाईँ बिरामी हुनुहुन्छ भने, त बिरामी पढ्नुभयो भने के गर्ने? याकुबले सुझाव दिन्छन्, त्यसले चर्चका अथवा मण्डलीका एल्डरहरूलाई पास्टरहरूलाई बोलाओस्। सो यदि तपाईँ बिरामी हुनुहुन्छ भने चर्चको पास्टरहरूलाई बोलाउने यो तपाईँको जिम्मेवारी हो। हुनु त चर्चको पास्टरहरूको रूपमा म आफै र पास्टर हनोक तपाईँहरूले हामीलाई बोलाउन भन्दा पहिले नै तपाईँको लागि प्रार्थना गर्न हामी तपाईँको घरमा पुग्न कोसिस गर्नेछौँ। यद्यपि हामी सबै समयमा त्यसो गर्न चुकिरहेको हुन्छ, तर हामीलाई पनि सबै विश्वासीको अवस्थाको बारेमा थाहा हुँदैन। समय यति खराब छ कि भर्खरै तपाईँलाई भेट्दाखेरि तपाईँ सन्चो हुनुहुन्छ, ठिकठाक सबै ठिकै हुनुहुन्छ, तर घर पुगेपछि तपाईँ बिरामी पर्नुहुन्छ। चर्चको पास्टरलाई तपाईँको बारेमा थाहा दिने जिम्मेवारी तपाईँको, ताकि पास्टरले तपाईँको निम्ति प्रार्थना गर्न सकोस् र तपाईँको अवस्था हेरेर तपाईँलाई भिजिट पनि गर्न सकोस्। सो तपाईँले आफ्नो अवस्थाबारे नबताएसम्म तपाईँको लागि कसरी प्रार्थना गर्ने भने पास्टरहरूलाई थाहा हुँदैन। त्यसकारण याकुब भन्छन् कि तिमीहरूमध्ये कोही बिरामी छ, त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तर प्रश्न, मण्डलीका एल्डरहरूलाई नै किन बोलाउने? किनकि प्रियहरू, आफ्नो रेखदेखमा भएको बगालको लागि प्रार्थना गर्ने जिम्मेवारी पास्टरहरूको। चर्चका पास्टरहरूले तपाईँको वास्ता गर्छन्, तपाईँको प्राणको वास्ता गर्छन् र तपाईँको बारेमा सम्पूर्ण चर्चलाई उनीहरूले थाहा दिन्छन् र तपाईँलाई वास्ता गर्न, तपाईँको निम्ति प्रार्थना गर्न सम्पूर्ण चर्चलाई पनि पास्टरले प्रोत्साहन दिने गर्छन्। तर यसो भनिरहँदाखेरि चर्चका सदस्यहरू प्रार्थना गर्ने जिम्मेवारीबाट मुक्त छन् भन्ने होइन। एपिसी 6:18 पद अनुसार सतर्क भएर सबै सन्तहरूको निम्ति निरन्तर प्रार्थना गरिराख्ने जिम्मेवारी प्रत्येक चर्चका सदस्यहरूको। चर्चका पास्टरले प्रार्थनाको लागि उदाहरण तयार गर्छन्, नमुना तयार गर्छन्, तर बाँकी सदस्यले उक्त उदाहरणले प्रार्थनालाई पछ्याउने गर्दछ। सो जे होस्, याकुब भन्छन् यदि कोही बिरामी छ भने त्यसले प्रार्थनाको लागि पास्टरहरूलाई बोलाओस्। अनि त्यसपछि के? त्यसपछि तिनीहरूले प्रभुको नाउँमा, अहिले पास्टरले प्रभुको नाउँमा त्यसलाई, कसलाई, बिरामीलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्। मलाई लाग्छ बाइबलको गलत बुझिएको पदहरूमा यो पनि पर्दछ। यस पदले गर्दा आज कतिको तेल व्यापार फस्टाइरहेको छ। अभिषेक गरेको तेल 200 ml जम्मा ₹500 मात्र। अभिषेक गरेको तेलले पतञ्जलीको तेललाई टक्कर दिइरहेको देखिन्छ। तर समस्या के छ भने, याकुबले यहाँ बिरामीलाई तेलले अभिषेक गरेर प्रार्थना गर्ने कुरा गरिरहेका छन्, तेललाई अभिषेक गर्ने बारेमा कुरा गरिरहेका छन्। अभिषेक गरेको तेल बाइबलले होइन, यो अबाइबलीय अवधारणा हो। काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चका कुनै पनि सदस्यले अहिलेसम्म प्रार्थना गर्न जाँदा अनि पास्टर तेल खोइ भनेर सोधेका छैनन्। खुसी लाग्छ। र यहाँ जोड तेलमा नभई प्रार्थनामा छ। याकुबले यहाँ तेलमा होइन, प्रार्थनामा जोड दिइरहेका छन्। याकुबले तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून् भनेका छन्, प्रार्थना गरेर तेलले अभिषेक गरून् भनेका छैनन्। याद गर्नुहोस्, तेलले प्रार्थनालाई साथ दिने कुरा भइरहेको छ, प्रार्थनाले तेललाई साथ दिने कुरा भइरहेको छैन। तर तेल नै किन? कुन तेल? खाने तेल, ओलिभ तेल, सूर्यमुखी? सो तेल नै किन? याकुबले हामीलाई तेल प्रयोग गर्नुको उद्देश्यबारे केही पनि बताएको छैनन्। सो यदि याकुबले हामीलाई केही बताउँदैन भने हामी पनि केही भन्नु हुँदैन। हामी यदि याकुब चुप लागेको ठाउँमा हामी यदि याकुब चुप लाग्छ भने हामी पनि चुप लाग्नुपर्छ, बाइबल चुप लागेको ठाउँमा हामी पनि चुप बस्नुपर्छ। सो तेल त प्रयोग गरेको छन् तर किन यसको उद्देश्य के छ हामीलाई याकुबले केही पनि बताउँदैनन्। कतिले तर कतिले के भन्छन् भने तेलले औषधिको रूपमा काम गर्छ, कतिले भन्छ तेलमा शक्ति हुन्छ, कतिले भन्छ तेल पवित्र आत्मा हो। बाई द वे यदि तपाईँ पवित्र आत्माको विषयमा सिक्न चाहनुहुन्छ भने पवित्र आत्माको व्यक्ति वा काम सम्बन्धी बाइबलले तपाईँ बुझाइ चाहनुहुन्छ भने एउटा राम्रो पुस्तक पवित्र आत्मा को हुनुहुन्छ भने पुस्तक आर्ची स्पोलद्वारा लेखिएको पुस्तक नेपालीमा अनुवाद भएर आइसकेको छ, गस्पल पब्लिकेसन भर्खरै यसलाई प्रकाशनमा ल्याएको छ, पछाडि टेबलमा छ, विमल भाइ हुनुहुन्छ आफ्नो कपी सुरक्षित गर्नुहोला। चर्चमा एकदमै अफरमा तपाईँले डिस्काउन्ट हेभी डिस्काउन्ट्समा भारी छुटका साथ बुकहरू पाउनुहुन्छ। सो एक प्रति लिएर जानुहोला र पवित्र आत्माको व्यक्ति र कामको सम्बन्धी बुझाइमा तपाईँ वृद्धि हुनुहोला। ओके सो याकुबलाई यहाँ तेलले औषधिको रूपमा काम गर्ने वा तेलमा चङ्गाइ गर्ने गुण हुने वा पवित्र आत्मा हो भनी सुझाव दिइरहेका छैनन्। न त हरेकचोटि बिरामीको लागि प्रार्थना गर्दा हरेकचोटि तेलले अभिषेक गर्नुपर्ने अनिवार्यता नै छ। यदि तेल अनिवार्य हो भने यीशु आफै र उहाँका चेलाहरूले अनिवार्य रूपमा तेलको प्रयोग गर्नुपर्ने थियो, तर यीशुका चेलाहरू आफैले पनि उनीहरूको चङ्गाइको सेवकाईमा लगभग एकचोटि मात्र तेलको प्रयोग गरेका छन्। त्यो पनि मर्कुस 6:13 पदमा, बाँकी ठाउँमा उनीहरू तेलको प्रयोग गरेका हामी पाउँदैनौँ। सो तेल प्रयोग गर्नुको कारण हुनसक्छ, सायद यो चाहिँ हुनसक्छ कि यसले आत्मिक सत्यताको अभिव्यक्ति दिँदछ। भन्नुपर्छ पुरानो करारमा राजा, अगमवक्ता र पुजारीहरूलाई तेलले अभिषेक गरेर परमेश्वरको लागि उनीहरू छुटिएका हुन् भनेर सङ्केत गर्ने गर्दथ्यो। पहिलो सामुएल 10:1, वचन सङ्ग्रह 89:20 तपाईँ पढ्न सक्नुहुन्छ। र एकजना प्रभुको जन सामुएल इमादी भन्नुहुन्छ कि तेलले अभिषेक गर्दा हामी यही भनिरहेका हुन्छौँ कि हामी परमेश्वरका हौँ र हामी आफैलाई उहाँको रेखदेखमा उहाँको वास्तवमा सुम्पन्छौँ। सो यो सत्यता प्रार्थनाले शब्दहरूद्वारा व्यक्त गर्छ र तेलले अभिषेकको कामद्वारा व्यक्त गर्दछ। यही सत्यता कि हामी परमेश्वरका हौँ, प्रभु हामी तपाईँमा हाम्रो जीवन सुम्पन्छौँ। सो प्रार्थनामा पनि हामी प्रभुको इच्छामा आफूलाई सुम्पिरहेको छौँ, तेलको अभिषेकले पनि त्यही भनिरहेको हुन्छ। वास्तवमा प्रभु यो तपाईँको निम्ति छुट्टिएको मानिस हो, यो तपाईँको मानिस हो, तपाईँको जन हो, हामी तपाईँमा सुम्पन्छौँ। तर के तेल घसेर प्रार्थना गर्दा बिरामी निको हुन्छ भन्ने ग्यारेन्टी छ? पक्कै पनि ग्यारेन्टी छैन। तर याकुब भन्छन् विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ। आजको बस्नु दोस्रो बुदा प्रार्थना र विश्वास 15 हेर्नुहोस् न, र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। सो विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, तेलले होइन, याकुबले ईश्वरसँग बताइरहेको छ। तर फेरि कृपया यहाँ यस पदलाई गलत नबुझ्नु होला। याकुबले यहाँ आज चर्चहरू हुँदो निको पार्ने चङ्गाइको दान भएको मानिस हुनसक्छ भन्ने सङ्केत गर्न खोजिरहेका छैनन्। हो, चर्चको जग बसाल्ने क्रममा परमेश्वरले प्रेरितहरूद्वारा अचम्म र आश्चर्यको कामहरू गर्नुभयो। पत्रुस आउँदा तिनको छाया मात्र भए पनि मानिसहरूले छुन अथवा तिनको छाया मात्र परोस् भने मानिसहरूले कोही मानिसहरूले बिरामीहरूलाई उसको सामु सुताइदिने गर्थे, उसको सामु ऊ आइरहेको बाटोमा राखिदिने गर्थे र ती सबै नै हुन्थे। साथै रुमाल अथवा पछ्यौरा पावलको शरीरमा छुवाएर बिरामी कहाँ लगिन्थ्यो र तिनीहरूको शरीरबाट रोगहरू जान्थ्यो र दुष्टहरू पनि निस्कन्थ्यो। तर पछि गएर पावलको भाइ, सहकर्मी, सङ्गी सिपाही एपाफ्रोडिट र साँच्चै मरणान्त बिरामी हुँदा पनि पावलले केही गर्न नसकेको पाइन्छ। साथै ट्रोफिमसलाई त पावलले मिलेटसमा बिरामी अवस्थामै छोडे। किन आफ्ना दुवै मित्रहरूको तुरुन्तै चङ्गाइको लागि पावलले किन प्रार्थना गरेनन्, किन घोषणा गरेनन्, किन दाबी गरेनन्? के विश्वासको कमीले गर्दा तिनीहरू निको नभएका हुन्? पावलले आफ्नै चङ्गाइको लागि तीन पटक प्रार्थना गरे तर पनि निको भएनन्। के पावलको विश्वास नपुगेर हो? पावलले अवश्य पनि प्रार्थना गरे, विश्वास साथ प्रार्थना गरे, तर प्रभुले निको पार्नु भएन। सो विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ लाई विश्वास प्लस प्रार्थना इज इक्वल टु चङ्गाई भनेर बुझ्नु हुँदैन। यदि निको भएन भने विश्वासको कमी भयो वा उपवास पुगेन दशंसा कमी भयो भनेर दोष लगाउन मिल्दैन। कहिलेकाहीँ परमेश्वर चङ्गाई गर्नुहुन्छ र कहिलेकाहीँ परमेश्वरले चङ्गाई गर्नुहुन्न। जे भए पनि हामी विश्वासको प्रार्थना गर्न बोलाइएका छौँ। तर बिरामीलाई बचाउने विश्वासको प्रार्थना भनेको के हो? बचाउने विश्वासको प्रार्थना भनेको के हो? विश्वासको प्रार्थनालाई अर्को शब्दमा विश्वास साथ गरिने प्रार्थना या विश्वासमा रहेर गरिने प्रार्थना पनि भन्न सकिन्छ। कसमाथिको विश्वास? कसमाथिको विश्वास? विश्वासमाथिको विश्वास। म विश्वास गर्दछु, मलाई पुरा विश्वास छ, वाला विश्वास। हामीले के बुझ्नुपर्छ भने यहाँ विश्वासको मात्रा परिमाणको बारेमा कुरा भइरहेको छैन, तर विश्वासको दिशाको बारेमा कुरा भइरहेको छ। हामी हामीसँग विश्वास कति छ भन्दा पनि को माथि छ भन्ने कुराले महत्त्व राख्दछ। त्यसकारण हाम्रा सबै प्रार्थनाहरू ख्रिस्टमाथिको विश्वासमा रहेर गरिनुपर्दछ। भनौँ भने हाम्रा प्रार्थना अरू केही नभएर हाम्रो विश्वासको अभ्यास अभिव्यक्ति हुनुपर्छ। हामी प्रार्थनामा परमेश्वरलाई हेर्दछौँ किनकि हाम्रो विश्वासले परमेश्वरलाई नै हेर्दछ। याकुब भन्छन् यस्तो विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। सो निको मात्र होइन तर यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। सो के यसको मतलब हरेक रोग विराम को पछाडि पाप हुन्छ भन्ने हो? यसको उत्तर यस र नो दुवै हुन्छ। एक अर्थमा सबै रोगको जड पाप हो, तर यो पाप मानिसले गरेको विशेष व्यक्तिगत पाप नभएर अदरको बगैँचाको त्यो मौलिक त्यो सुरुको ओरिजिनल पाप हो। त्यही पापको कारण आज संसारमा कष्ट छ, आज संसारमा रोग छ, आज संसारमा मृत्यु हुन्छ। यस एक अर्थमा हरेक कष्टको पछाडिको कारण भनेको पाप हो। तर अर्को अर्थमा रोग बिरामको सम्बन्ध सधैँ पापसँगै हुन्छ भन्ने छैन। अयुबले कुनै पाप गरेका थिएनन् र पनि उनको शरीरमा खटिरा उब्जिएको हामीलाई थाहा छ। सो विचार गर्नुहोस्, याकुबले यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ र त्यसलाई क्षमा याद गर्नुहोस् क्षमा हुनेछ यदि भन्ने शब्द चलाएको छैन याकुबले। सो यदि रोगको सम्बन्ध सिधै पापसँग छ भने यहाँनिर यदि शब्द चलाइराख्नु पर्दैन। यदि भन्ने यो चाहिँ अनुमानिक शब्द हो। सो त्यसो भने याकुबको भनाइको तात्पर्य के हो? यही कि कतिपटक शारीरिक रोगहरूले हामीलाई आफ्नो आत्मिक अवस्थाबारे सोच विचार गर्ने बनाउँछ र हाम्रो रोगहरूको सम्बन्ध पापसँग नभए पनि हामी हाम्रा कति पापहरू कष्ट र रोगहरू भएर गइरहँदाखेरि त्यसको बिचमा देख्दछौँ। र यदि हामीले हाम्रो पापहरू स्वीकार गऱ्यौँ भने कष्टको बिचमा रोगको बिचमा यदि रोगहरूलाई प्रयोग गरेर परमेश्वरले हामीलाई हाम्रो जीवनमा भएको पापहरू देखाइदिनु भयो भने हामीले पाप स्वीकार गर्नुपर्ने हुनेछ, पाप स्वीकार गर्नुपर्ने हुन्छ र परमेश्वरले क्षमा दिनुहुन्छ। सो यहाँ बाइबलले यसरी भन्दैन कि परमेश्वरले सायद क्षमा गर्नुहुनेछ, परमेश्वरले क्षमा गर्नलाई समय लिनुहुनेछ भन्दैन, तर परमेश्वरले क्षमा गर्नुहुनेछ। सो मानिसले चाहिँ याद छ नि होइन, त्यो याद छ नि भने घरिघरि परमेश्वर हाम्रो पापहरू सम्झाइराख्नुहुन्न, तर उहाँले क्षमा गर्नुहुनेछ। यदि हामीले पाप गऱ्यौँ भने पनि उहाँले हामीलाई ख्रिस्टको क्रुसतिर इसारा गर्दै क्रुसको आधारमा क्षमा गर्नुहुनेछ। सुप्रियहरू, यदि यस बिहानी तपाईँ क्रिस्चियन होइन भने तपाईँले एउटा कुरा बुझ्न जरुरी छ कि केवल परमेश्वरले मात्र तपाईँको पाप क्षमा गर्न सक्नुहुन्छ। केवल परमेश्वरले मात्र, किनकि तपाईँको पाप मूलभूत रूपमा प्राथमिक रूपमा परमेश्वरको विरुद्धमा हो। हाम्रा सबै पाप सर्वप्रथम परमेश्वरको विरुद्धमा हो। परमेश्वरको स्वरूपमा बनेका मानिसले पाप गर्दा परमेश्वरको अपमान हुँदछ। त्यसकारण जसको विरुद्धमा पाप गरिन्छ उसैले क्षमा दिनुपर्ने हुन्छ।
सो मानिसले क्षमा दिएर मात्र पुग्दैन, परमेश्वरले पनि क्षमा दिनुपर्ने हुन्छ, परमेश्वरले पनि। र तपाईँको निम्ति बडो खुसीको खबर के छ भने कि यदि तपाईँले आफ्ना पापहरू स्वीकार गर्नुभयो भने परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुनेछ। यदि त्यहाँनिर शर्त छ, कन्डिसन छ, द टर्म्स छ, यदि तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो भने परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुनेछ, परमेश्वरले तपाईँको पापको लेखा तपाईँबाट लिनुहुने छैन। किनकि आजभन्दा 2000 वर्ष पहिले परमेश्वरको पुत्र येशु ख्रीष्टले आफ्नो रगतले तपाईँको निम्ति क्षमा, तपाईँको पापको क्षमा किनिदिइसक्नु भएको छ। पापीहरूलाई क्षमा दिनलाई, परमेश्वरसँग मिलापमा ल्याउने उद्देश्यले धर्मीहरूको ठाउँमा, सरी अधर्मीहरूको ठाउँमा धर्मी येशु ख्रीष्ट मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट पुनर्जीवित भई उठ्नुभयो। उहाँमाथि भरोसा गर्ने सबै पापीलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। यसकारण यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने आफ्नो पाप पश्चाताप गर्नुहोस्, आफ्नो छाती पिर्दै हे परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनी प्रार्थना गर्नुहोस्, ख्रीष्टमाथि भरोसा गर्नुहोस्। यदि तपाईँले त्यसो गर्नुभयो भने परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको चेलाहरूमध्येको हो भने र तपाईँ पापसँग सङ्घर्षरत जीवन जिइराख्नु भएको छ भने तपाईँको निम्ति परमेश्वरको यस वचनमा सान्त्वना पनि छ। यो वचन तपाईँको लागि हो, यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने, यदि तपाईँ उद्धार गरेका मानिस हुनुहुन्छ भने र यो वचन तपाईँको कानमा यतिखेर परिरहँदाखेरि यसले तपाईँमा आशा उत्पादन पैदा गर्नुपर्ने हुन्छ। यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। यदि तपाईँले पाप गर्नुभएको छ भने तपाईँलाई क्षमा हुनेछ। प्रियहरू, यदि हामीले हाम्रो पापहरू स्वीकार गऱ्यौँ भने परमेश्वरले क्षमा गर्नुहुनेछ। त्यस कारण प्रियहरू, पापसँगको सङ्घर्षमा परमेश्वरदेखि टाढा भाग्ने नगर्नुहोस्, तर परमेश्वरतिर भाग्ने गर्नुहोस्। सबै ठिक भएपछि, म सुध्रिएपछि, राम्रो भएपछि प्रभुमा फर्किन्छु वा चर्च जान थाल्छु भन्दै आत्मिक कि त्यो एउटा जोखिम नबोल्नुहोस्। सो चर्चमा आउनको लागि नैतिक रूपमा शुद्ध र सिद्ध हुन नपर्खनुहोस्। त्यहाँ कुनै शुद्धता, ख्रीष्ट बिना त्यहाँ कुनै शुद्धता सम्भव छैन। चर्च बिना पवित्रतामा वृद्धि हुने कुरा सम्भव छैन। सो होइन प्रियहरू, यदि तपाईँ पाप गर्नुहुन्छ भने, यदि धेरै नै पाप गर्नुहुन्छ भने पनि, अथवा तपाईँ जति धेरै पाप गर्नुहुन्छ त्यति नै धेरै तपाईँलाई ख्रीष्ट र चर्चको खाँचो पर्दछ। त्यसकारण प्रार्थना गर्नुहोस्, आफ्नो पापहरू स्वीकार गर्नुहोस्। यदि त्यसले पाप गरेको छ भने मसले भन्छ त्यसलाई क्षमा हुनेछ। यो बाइबलको सलिड प्रमिस हो, प्रतिज्ञा हो, यो खोक्रो आश्वासन होइन, यो नेताको भाषण होइन, यो परमेश्वरको वचनको प्रतिज्ञा हो। यदि त्यसले पाप गरेको छ भने पनि त्यसलाई क्षमा हुनेछ। हाम्रो त्यो प्रश्न, हामीमध्ये कसले पाप गरेका छैन, हामीमध्ये को छ यहाँ जसले भन्न सक्छ म छु, लगभग 30 वर्ष भयो पाप नगरेको, कोही हुनुहुन्छ? हाम्रो समस्या हामी पाप गर्छौँ होइन प्रियहरू, हाम्रो समस्या हामी पाप स्वीकार गर्न चाहँदैनौँ। यदि तपाईँ पाप स्वीकार गर्न चाहनुहुन्छ भने प्रभुले तपाईँको पाप क्षमा गराउनुहोस्। त्यस कारण प्रियहरू, आफ्नो हृदयलाई कठोर नबनाउनुहोस्। यतिखेर यदि परमेश्वरले उहाँको आत्माले तपाईँको हृदयमा घचघचाइराख्नु भएको छ, तपाईँलाई पश्चातापतिर डोराइराख्नु भएको छ, तपाईँको पापहरू देखाइदिइराख्नु भएको छ भने यो परमेश्वरको अनुग्रह हो, यो परमेश्वरको कृपा हो, पश्चाताप गर्नुहोस्। वचनको तेस्रो कुरा, प्रार्थना र पाप स्वीकार, प्रार्थना र पाप स्वीकार। पद 16 हेर्नुहोस् न, आफ्नो बाइबलमा पद 16 हेर्नुहोस् न, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। एक समय आरसी स्पलको शिक्षकले एकजना बहिनीको बारेमा सुनाउनु भएको थियो। बहिनी बडो घमण्डको साथ आरसी स्पलको शिक्षकलाई यसो भन्दै हुनुहुन्थ्यो कि मैले पाप नगरेको लगभग 30 वर्ष भइसक्यो। प्रतिक्रियामा आरसी स्पलको शिक्षकले यसरी भन्नुभयो, बिचारा त्यो बहिनी, बहिनीले प्रार्थनै नगरेको 30 वर्ष भइसकेछ। उहाँले किन यसरी भन्नुभयो? किनकि प्रार्थना र पाप स्वीकार बिच सम्बन्ध छ। यदि तपाईँ पाप स्वीकार गर्नुहुन्छ भने तपाईँले प्रार्थना गरिरहनु भएको हुन्छ। यदि तपाईँ पाप स्वीकार गर्नुहुन्न भने यसको अर्थ तपाईँले प्रार्थना गरिरहनु भएको छैन। प्रियहरू, जब हामी एकले अर्काको विरुद्धमा पाप गर्छौँ, यसले हाम्रो प्रार्थनालाई बाधा दिँदछ। वचन सङ्ग्रह 66:18 दाऊद भन्छन्, यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए परमेश्वरले सुन्नुहुने थिएन। फेरि पनि 8:16 भन्नुहुन्छ कि यदि मैले मेरो जीवनलाई निहाल्दा कुनै पापलाई देखेर पनि त्यसलाई आफूभित्र स्थान दिइरहे भने मेरो प्रार्थनाहरू व्यर्थै हुनेछन्, व्यर्थै हुनेछन्। सो मैले मेरो भाइको विरुद्धमा पाप गरेको छु भने पक्कै पनि म उसको निम्ति प्रार्थना गर्न सक्दिनँ। तपाईँले जसलाई प्रेम गर्नुहुन्न उसको लागि प्रार्थना गर्न पनि सक्नुहुन्न। त्यसकारण बाइबलले भन्छ घरि नघरि कि वेदीमा आफ्नो दान चढाउन पहिले आफ्नो भाइसँग मेलमिलाप गरिहाल्नुपर्छ। आफ्नो प्रार्थनाहरू परमेश्वरमा जाहेर गर्नभन्दा पहिले तपाईँले आफ्नो पाप स्वीकार गर्नुपर्ने हुन्छ। परमेश्वरको सामु र मानिसहरूको सामु एकअर्कासँग परमेश्वरसँग पाप स्वीकार गरेर इनफ छैन, तर परमेश्वरको मानिसहरूसँग तपाईँले पाप स्वीकार गर्नैपर्ने हुन्छ। सुप्रिय, तपाईँले आफ्नो पाप स्वीकार गर्नुभएको अन्तिम पटक कहिले थियो? 30 वर्ष अगाडि, 20 वर्ष अगाडि, 10 वर्ष अगाडि, 5 वर्ष अगाडि, 1 वर्ष अगाडि, 6 महिना अगाडि, 3 महिना अगाडि, 1 महिना अगाडि, कहिले थियो अन्तिम पटक तपाईँले आफ्नो पापहरू स्वीकार गर्नुभएको कहिले थियो? चर्चको सामूहिक पाप स्वीकारको प्रार्थना लिएर तपाईँको आचरण कस्तो छ? जब कि अघि भर्खर पनि हामी जब सामूहिक रूपमा हाम्रो पापहरू स्वीकार गरिरहेका थियौँ, तपाईँको आचरण कस्तो छ? तपाईँको ध्यान कतातिर छ? कि तपाईँ प्रार्थनामा सामेल हुँदै यस प्रभु, आमेन प्रभु, यस मैले गरेको छु प्रभु, म हो प्रभु दोषी, मलाई क्षमा गर्नुहोस् प्रभु भनेर तपाईँ प्रार्थनामा सामेल भइरहनु भएको थियो? म तपाईँ बाहिरभित्र मानिसहरूलाई हेर्ने, फोन चलाउने, अरू अरू कुरामा व्यस्त हुनुहुन्थ्यो। सो पाप स्वीकारको प्रार्थनाप्रति तपाईँको आचरण कस्तो छ? के यसलाई तपाईँ गम्भीर रूपमा लिनुहुन्छ? सो प्रिय, हामीले एकले अर्कासँग आफ्ना पाप स्वीकार गर्नुपर्छ। पाप स्वीकारको साथै निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर्नुपर्छ। केबाट निको हुनलाई प्रार्थना गर्नुपर्छ? शारीरिक रोगबाट होइन, तर आत्मिक रोगबाट निको हुनलाई प्रार्थना गर्नुपर्छ। सो बाइबलले प्राय निको हुने कुरालाई आत्मिक अर्थमा प्रयोग गरिरहेको हुन्छ। उदाहरणको निम्ति वचन सङ्ग्रह 41:4 निको हुने कुरालाई शारीरिक अर्थमा नभई आत्मिक अर्थमा प्रयोग गरेको छ। वचन सङ्ग्रह 41:4 भन्छ, मैले भने हे परमप्रभु म माथि अनुग्रह गर्नुहोस्, मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईँको विरुद्धमा पाप गरेको छु। सो भजनकारले के को निम्ति बिन्ती गर्दैछन्? पाप क्षमाको निम्ति बिन्ती गर्दैछन्। त्यसै गरी पहिलो पत्रुस 2:24 निको शब्दलाई आत्मिक अर्थमा प्रयोग गर्दै यसरी भन्छ कि हामी पापका लेखी मरेर धार्मिकताको लेखी जियौँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। कुन अर्थमा निको भयो? पवित्र पारिने अर्थमा निको भयो, पाप अधर्महरू क्षमा हुने, परमेश्वर क्रोधबाट मुक्त हुने अर्थमा तिमीहरू निको भयो। सुप्रियहरू, हाम्रो सबैभन्दा डरलाग्दो रोग भनेको आत्मामा लागेको रोग हो, र त्यो रोग पाप हो। यस रोगबाट निको हुनलाई हामीले हाम्रो पाप स्वीकार गर्नैपर्छ, र हामीले एकअर्काको निम्ति प्रार्थना गर्नैपर्छ। चौथो, प्रार्थना र शक्ति। 16:6 हेर्नुहोस् न, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ भन्नुको अर्थ के हो? यसको सही अर्थ बुझ्नको लागि हामीले पहिले धार्मिक मानिसको हो भनी बुझ्नुपर्ने हुन्छ। सो हामीले सोध्नुपर्ने सही प्रश्न भनेको धार्मिक मानिसको हो जसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। सो धार्मिक मानिसको हो कि यो त्यो मानिस हो जससँग पहाडहरू उखेल्ने, पहाडहरू उखेलेर समुद्रमा फाल्न सक्ने किसिमको विश्वास हुन्छ। केही यस्ता व्यक्तिहरू जस कहाँ मानिसहरू फलानु पास्टरलाई प्रार्थना गरायो भने समस्या चट्टै हुन्छ अरे भन्दै प्रार्थनाको लागि भिड लाग्ने गर्छन्। कि धेरै धर्मकर्म गर्ने मानिसलाई धार्मिक मानिस भनिन्छ, को हो धार्मिक मानिस? सो प्रिय, बाइबलको अनुसार धार्मिक मानिस त्यो हो जसको पापहरू क्षमा भएका छन् र धर्मी परमेश्वरसँग मिलापमा आएका छन्। किनकि बाइबलको अनुसार धर्मी कोही छैन, एकजना पनि छैन, तर ख्रिस्टमाथिको विश्वासद्वारा पापीहरू सित्तैमा धर्मी ठहरिएका छन्। यसको अर्थ ख्रिस्टमा एक विश्वासीको रूपमा परमेश्वरलाई प्रार्थना गर्ने मानिस धार्मिक मानिस हो र उसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसको अर्थ यदि तपाईँ विश्वासद्वारा धर्मी ठहरिनु भएको मानिस हो भने तपाईँको पनि प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यही हो यथार्थता। तर पनि किन हाम्रो प्रार्थनाहरू शक्तिशाली र प्रभावशाली भएको हामी महसुस गर्दैनौँ? किन हामी प्रायः हाम्रो प्रार्थनाहरू कमजोर शक्तिहीन महसुस गर्छौँ? किनकि प्रियहरू, हाम्रो दैनिक जीवनमा हामी धर्मी छैनौँ। हाम्रो दैनिक जीवनमा हामी धर्मी छैनौँ। हामी धर्मी घोषणा भएका हौँ, हामी धर्मी बनेका छैनौँ। त्यसकारण हामी जे घोषणा भएका छौँ र हामी जसरी जिइरहेका छौँ त्यसबीच आकाश पतालको भिन्नता भेटिन्छ। त्यसकारण भजनले भने चाहिँ उद्धारकर्ता भन्नुहुन्छ, तिमी औधी कमजोर छौ, प्रार्थनामा जागर रह, पुरै शक्ति मबाट ल्याऊ। सो हामी धर्मी घोषणा भएका छौँ, तर हामी जे घोषित भएका छौँ त्यो बनिसकेका छैनौँ। हाम्रो दैनिक जीवन जियाई कहिलेकाहीँ धर्मी घोषणा नभएको जस्तो देखिन्छ। हाम्रो दैनिक जीवनमा हामी धर्मी छैनौँ, त्यसकारण हाम्रो प्रार्थनाहरू प्रभावशाली र शक्तिशाली हुँदैनन्। त्यसकारण यसको ख्रिस्टको निमन्त्रण भनेको प्रार्थनामा जागर रह, किनकि तिमी कमजोर छौ, म कहाँ हो, मबाट शक्ति ल्याऊ। फेरि केवल यसु ख्रिस्ट मात्र कहिले नबदल्ने गरी धर्मी हुनुहुन्छ र उहाँको प्रार्थना जहिले पनि शक्तिशाली र प्रभावशाली हुन्छ। हाम्रो पुजारीको रूपमा उहाँले हाम्रो निम्ति सधैँ मध्यस्थ गर्नुहुन्छ। त्यसकारण प्रिय, हामी उहाँ कहाँ जाउँ र प्रार्थनाको निम्ति उहाँबाट शक्ति लिउँ। ख्रिस्टमा हुनेहरूको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। कि हाम्रा प्रार्थना शक्तिशाली प्रभावशाली हुने कुरामा कुनै आशा छ? अवश्य पनि छ। कृपया पद 17 र 18 हेर्नुहोस् न। धर्मी मानिसको प्रार्थना शक्तिशाली प्रभावशाली हुन्छ भने लगत्तै याकुब भन्छन् पद 17 र 18, एलिया पनि त तिमीहरूको जस्तै स्वभाव भएको मानिस थिए, तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए र 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरे र आकाशबाट वर्षा भयो र भूमिले उब्जनी दियो। सो याकुब भन्छन् कि एलिया पनि त हामीहरू जस्तै स्वभाव भएको मानिस थिए, अर्थात् एलिया पनि त हामी जस्तै साधारण मानिस थिए र मानिसको रूपमा एलियाले पनि त हामीले जस्तै जीवनमा विभिन्न किसिमका कष्ट भोगे, सङ्घर्ष गरे। एलियाको जीवनमा पनि डरहरू थियो, शङ्काहरू थियो। एलिया आफै मानसिक चिन्ताले, डिप्रेसनले सताइएका थिए, डिप्रेसनको बिरामी थियो एलिया आफै। उसँग पनि एक मानिससँग झैँ शारीरिक दुर्बलता थियो र सीमितताहरू थियो। पहिलो राजा 19:1-9 यी कुरा हामी पढ्न पाउँछौँ। तर जब एलियाले प्रार्थना गरे तब के भयो? यस्तो साधारण मानिसले जब प्रार्थना गरे के भयो? तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए र 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन र तिनले फेरि प्रार्थना गरे र आकाशबाट वर्षा भयो र भूमिले उब्जनी दियो। सो तपाईँले सुन्नुभयो, एलियाले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए र 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन। ट्रु फ्याक्ट कुरा भइरहेको छ यहाँ। तिनले फेरि पानी परोस् भनेर प्रार्थना गरे र आकाशबाट वर्षा भयो र भूमिले उब्जनी दियो। त के त याकुब भन्छन्, तिमीहरू पनि प्रार्थना गर। किनकि हाम्रो प्रार्थनालाई शक्तिशाली बनाउने प्रार्थना गर्ने व्यक्ति होइन, तर शक्तिशाली परमेश्वर हुनुहुन्छ जसलाई हामी प्रार्थना गर्छौँ। सायद यतिखेर तपाईँ हामीलाई कहाँ एलियासँग तुलना गरेको, हामी कहाँ एलिया हुन सक्छौँ, एलिया भनेको एलिया हो नि, हामी भनेको हामी हो। परमेश्वरले हाम्रो प्रार्थना सुन्नलाई हामी पनि एलिया जस्तै धर्मी हुनु पऱ्यो नि, हामीले पनि एलियालाई जस्तै भक्तिसाथ प्रार्थना गर्नु पऱ्यो नि। सायद तपाईँ यसरी भनिराख्नुहुन्छ होला, हो एलिया एलिया हो र हामी हौ र हामीले पनि भक्तिसाथ प्रार्थना गर्नुपर्छ भक्तिसाथ प्रार्थना गर्नुको अर्थ हाम्रो हृदय र जिब्रो बीच हाम्रो मुख जिब्रो र हृदय बीच सहमति हुनुपर्छ भन्ने हो हाम्रो जिब्रोले प्रार्थना गर्दा हाम्रो हृदयले पनि प्रार्थना गरेको हुनुपर्छ तर कसरी के हुन्छ भने हाम्रो जिब्रोले प्रार्थना गरिरहेको हुन्छ हाम्रो हृदयले प्रार्थना गरिरहेको हुँदैन तर यो नबिर्सौँ कि एलिया पनि हामी जस्तै स्वभाव भएका मानिस थिए याकुब आफैले भनिरहेका छन् र सायद जीवनमा एलियाले पनि आफूले गरेको सबै प्रार्थनाको उत्तर पाएनन् होला जति प्रार्थनाको उत्तर पाए बाइबलमा रेकर्ड गरेको छ तर सबै पाएनन् होला साथै एलिया पनि डराएका हामी पाउँछौँ र आफ्नो प्राण बचाउनलाई भागेका छन् त्यति मात्र होइन आफ्नो मृत्युको निम्ति एलियाले प्रार्थना गरेका छन् पहिलो राजा 19 अध्याय भरे घरमा गएर पुरै पढ्नुहोस् म तपाईँलाई उत्साह दिन चाहन्छु सुप्रियहरू याकुबको जोड एलियाको साधारण भक्तिपूर्ण प्रार्थनामा छ एलियालाई हिरो नबनाउनुहोस् उनको प्रार्थनामा त्यहाँ कुनै जादुको छडी थिएन एलिया एकदमै आत्मिकी मानिस अभिषिक्त जन परमेश्वर उसको प्रार्थना सिधै सुन्नुहुन्छ टाइपको टिप्पणी नगर्नुहोस् याकुबको जोड एलियाको साधारण प्रार्थनामा थियो सो याकुबले यहाँनिर एलियाको प्रार्थना हेरेर क्या असाधारण थियो एक्स्ट्राअर्डिनरी क्या बवाल प्रार्थना भनेर याकुबले त्यसरी जोडिदिइरहेको छन् तर एलिया पनि त हामी जस्तै साधारण मानिस थिए जब साधारण मानिसले सार्वभौम परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्छ त्यसको परिणाम असाधारण हुन्छ प्रियहरू बलियो मुक्तिदातामा भरोसा राखी गरिएको कमजोर प्रार्थना शक्तिशाली हुन्छ सुप्रियहरू पुरानो करारको परमेश्वर नयाँ करारको परमेश्वर हुनुहुन्छ एलियाको परमेश्वर एलिनाको पनि परमेश्वर हुनुहुन्छ परमेश्वरमा कुनै भेद छैन हामी उहाँ कहाँ जान सक्छौँ हामी उहाँसँग प्रार्थना गर्न सक्छौँ एक बुबाको रूपमा इथन र नेथन दुवैलाई म समान रूपमा प्रेम गर्छु यदि इथन म कहाँ आउन सक्छ भने नेथन पनि म कहाँ आउन सक्छ यदि एलिया परमेश्वर कहाँ प्रार्थनाद्वारा जान सक्थेँ भने तपाईँ म पनि जान सक्छौँ यसुले भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ सो एलियालाई एक साधारण अनुग्रहद्वारा बचाएको पापी मानिसको रूपमा हेर्नुहोस् र उसले गरेको साधारण मानिसले गरेको प्रार्थनाको प्रत्युत्तर स्वरूप परमेश्वरको इच्छाअनुसार उसले प्रार्थना गर्दा परमेश्वरले के गर्नुभयो विचार गर्नुहोस् र परमेश्वरको इच्छाअनुसार प्रार्थना गर्नुहोस् प्रार्थनामा शक्ति छ परमेश्वरको हृदयलाई नै परिवर्तन गर्ने गरी त छैन तर परिस्थितिलाई भने प्रार्थनाले बदल्न सक्छ प्रियहरू वचनको अन्तिम बुदा प्रार्थना र बरालिने भाइ प्रार्थना र बरालिने भाइ 19-20 पद मेरा भाइ हो यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने त्यसले जानोस् कि जसले एकजना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाउनेछ र असङ्ख्य पापलाई ढाक्नेछ सुप्रियहरू प्रार्थनाले केवल हाम्रो परिस्थिति मात्र बदल्दैन तर सत्यबाट बरार लिएर जाने भाइलाई पनि बचाउन सक्छ हाम्रो प्रार्थनाले यसुले पत्रुसको भविष्य देखेर यसरी प्रार्थना गर्नुभयो सिमोन सिमोन हेर सैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रो भाइहरूलाई स्थिर गराओ सो प्रियहरू हामी एकअर्काको लागि प्रार्थना गर्न जिम्मेवार छौँ किनकि यस पति संसारमा हाम्रो विश्वासमा सधैँ घाम लागिरहन्छ भन्ने ग्यारेन्टी छैन कहिलेकाहीँ हाम्रो विश्वासमा शङ्काको बादल पनि मडारिन्छ हाम्रो प्राण बचाउनलाई सारा संसार गुमाउनु व्यर्थै हो जस्तो लाग्न थाल्छ. संसार यति आकर्षक बन्छ कि हामी क्षणिक खुसी र आनन्दको लागि अनन्ततालाई गोली मार्न तयार हुन्छौँ. पाप यति मिठो बन्छ कि पवित्रताको स्वादै थाहा नपाउने हामी बनि पठाउँछौँ. क्रिस्चियन इतिहासमा धेरैजना सत्यबाट बरालिएर गइसकेका छन्. काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च पनि अछुत छैन. हामी सबै प्राय बगाल छोड्न चाहने भेडाहरू जस्तै छौँ. तर हामीले प्रार्थना गर्नुपर्ने हुन्छ, यदि हामीहरूमध्ये कोही सत्यबाट बरालिएर गयो भने के गर्ने? याकुब भन्छन्, यदि हामीहरूमध्ये कोही सत्यबाट बरालिएर गयो भने हामीमध्ये कसैले त्यसलाई फर्काएर ल्याउनै पर्छ. हामी हात बाँधेर हाम्रो भाइको विनाश हेर्न सक्दैनौँ. हामीप्रतिको परमेश्वरको प्रेम र हाम्रा भाइहरूप्रतिको परमेश्वरको प्रेमले हामीलाई त्यसो गर्न दिँदैन. प्रिय, हामी हाम्रा भाइको गोठाला हौँ. वी आर आवर ब्रदर्स किपर्स. सो प्रियहरू, हामी हाम्रो मुक्तिलाई मात्र लिएर होसियार बन्दैनौँ, तर हामी हाम्रो अरूहरूको दाजुभाइहरूको मुक्तिलाई लिएर पनि हामी होसियार बन्नुपर्ने हुन्छ. सो हामी यसलाई व्यावहारिक रूपमा कसरी गर्छौँ? व्यावहारिक रूपमा हामी कसरी हाम्रो भाइहरूलाई हामी बचाउँछौँ? पहिलो व्यवहारिक कदम भनेको भाइको भनेर हामी परिभाषित गर्नुपर्ने हुन्छ. को हो भाइ? यसको मतलब तपाईँले नियमित रूपमा उपस्थित हुने चर्चमा सामेल हुन आवश्यक छ. तपाईँ यदि भाइको तपाईँ परिभाषा चाहनुहुन्छ भने तपाईँ स्थानीय चर्चमा सामेल हुनुपर्ने हुन्छ, किनकि भाइ स्थानीय चर्चका मानिसहरू हुन्, सदस्यहरू हुन्. चर्च सदस्यताले तपाईँलाई भाइ, तपाईँको निम्ति भाइ परिभाषित गरिदिन्छ चर्च सदस्यताले, जसको प्राणको गोठालो हुनलाई तपाईँ बोलाइनु भएको छ. सो पहिलो हामी व्यवहारिक रूपमा कसरी गर्छौँ यो भाइलाई परिभाषित गरेर, अथवा एउटा स्थानीय चर्चमा सामेल भएर, तपाईँ चर्चमा नियमित रूपमा आइरहनु भएको छ भने हामी उत्साह दिन चाहन्छौँ. अहिले चर्च सदस्यताको क्लासहरू पनि भइरहेको छ, आजको सङ्गतिपछि यो सेवापछि पनि क्लास हुँदैछ, र हरेक तिन महिनामा हामी चर्चमा सदस्यता क्लासहरू दिन्छौँ, ताकि तपाईँ चर्चमा उपस्थिति मात्र नहुनुहोस् तर सामेल हुनुहोस् र भाइको चिन्नुहोस् र आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् भनेर. सो यदि तपाईँ चर्चमा नियमित रूपमा आउनुहुन्छ भने यस चर्चमा सामेल हुने, चर्चमा सदस्य बन्ने तपाईँले योजना बनाउनुहोस्. तपाईँ जुन चर्चमा नियमित रूपमा जानुहुन्छ त्यसै चर्चमा, यदि तपाईँ चर्चमा नियमित रूपमा आउनुहुन्छ, अर्को चर्चमा आउनुहुन्छ भने जुन चर्चमा तपाईँ गइरहनु भएको छ, आज पहिलोचोटि हामीसँग आउनुभएको छ, अर्को हप्ता तपाईँ आउनु होला सायद, तर जहाँ गइरहनु भएको छ, जुन चर्चमा तपाईँ नियमित रूपमा गइरहनु भएको छ, त्यहाँ तपाईँले आफ्नो भाइ खोज्नुहोस्, सामेल हुनुहोस्. दोस्रो, तपाईँ प्रार्थनाको साथमा बरालिने भाइ कहाँ गएर कुरा गर्नैपर्ने हुन्छ. यसको अर्थ मत्ती 18 अध्यायलाई हामीले लागू गर्नुपर्ने हुन्छ. यीशुले भन्नुभयो, तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्यो भने गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदियो, त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो. र याकुब थप्छन्, जसले एकजना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाउनेछ र असङ्ख्य पापलाई ढाक्नेछ. यस पदको अर्थ पक्कै पनि यो होइन कि हामी जसोतसो पापीहरूलाई बचाउन सक्छौँ. यस पदलाई यसरी बुझ्नु भनेको ख्रिस्टको क्रुसको अपमान गर्नु हो. प्रियहरू, केवल यीशुको रगत बाहेक अरू कुनै धारा छैन जसले हाम्रो पाप पखाल्न सक्छ, धोन सक्छ. ख्रिस्ट बिना कुनै पनि पापी मृत्युबाट बाँच्ने, आउँदै गरेको न्यायबाट उम्कने र उनको असङ्ख्य पाप ढाक्ने कुरा, यो कुनै पनि पापीको निम्ति कुरा सम्भव छैन. तर जब हामी बगाल छोड्ने अथवा बगाल छोड्न चाहने हाम्रो भाइहरूलाई कुमार्गबाट फर्काएर ल्याउँछौँ र जब उसले आफ्नो पाप स्वीकार गर्दै ख्रिस्टमा आफ्नो जीवन पुनः समर्पण गर्छ, तब त्यसलाई हामी मृत्युबाट बचाउनेछौँ र असङ्ख्य पापलाई ढाक्नेछौँ, किनकि ख्रिस्टले त्यसलाई मृत्युबाट बचाउनुहुनेछ र उसको असङ्ख्य पापलाई ढाकिदिनुहुनेछ. सो प्रियहरू, चाहे हामी आफै हौँ वा चर्चका अन्य सदस्यहरू, यदि कोही सुसमाचारको सत्यताबाट बरालिएर संसारतिर वा भिन्नै सुसमाचारतिर जाँदैछ भने तानेर हुन्छ, बोकेर हुन्छ, सम्झाएर हुन्छ, हप्काएर हुन्छ, जसरी हुन्छ, उसको प्राण बचाउनमा हामी लागि पर्नै पर्छ. के तपाईँ बरालिएर जाने भाइलाई फर्काएर ल्याउन प्रार्थना र प्रयत्न दुवै गर्दै हुनुहुन्छ? आज चर्चमा कतिजना उपस्थित छैनन्? के तपाईँ चर्चपछि भरे त्यो भाइ त्यो बहिनीलाई कल गर्नेवाला हुनुहुन्छ, म्यासेज गर्नेवाला हुनुहुन्छ, भिजिट गर्नेवाला हुनुहुन्छ? के तपाईँ चर्चमा उपस्थित हुनुभयो? तपाईँले यति राम्रो एउटा आशिषमा आराधनाको सेवामा तपाईँ सामेल हुनुभयो कि यही नै पर्याप्त छ? बाइबलले भन्छ हामीले हाम्रो भाइहरूलाई बरालेर जाने भाइलाई फर्काएर ल्याउनै पर्छ, कसैले ल्याउनै पर्छ, त्यो कसैको हो? यो तपाईँ चर्चको सदस्य हो भने, तपाईँ करारी सम्बन्धमा बाँधिनु भएको छ भने, त्यो कसै भन्ने व्यक्ति अरू कोही नभएर तपाईँ हो। तपाईँले आफ्नो काम अरूले गरिदिएको चाहनुहुन्न, तपाईँले आफैले आफ गर्नुपर्ने हुन्छ। र प्रियहरू यस बिहानै तपाईँ जो हुनुहोस्, यदि तपाईँ आफैले ख्रिस्टको बगाल बाहिर पाइराख्नु भएको छ भने कृपया पश्चाताप गर्नुहोस् र फर्कनुहोस्। येशु कहाँ आउनेलाई कुनै रीतिले उहाँले त्याग्नुहुने छैन। एकजना प्रभुको जन थोमस म्यान्सनले यसरी भनेका छन्, हाम्रा पापहरू धेरै छन् तर परमेश्वर कृपा झनै धेरै छ। दया पक्कै पनि एक सागर हो जुन सधैँ भरिएको हुन्छ र सधैँ बगिरहन्छ। परमेश्वरको सित्तैको अनुग्रहले तपाईँलाई ख्रिस्टको रगतद्वारा रद्द गरिसकिएको ठुला हिसाब किताब र लामो बिलहरू देखाइदिन सक्छ जुन हामी आफैले कहिले चुक्ता गर्न सक्दैनथ्यौँ। सो प्रियहरू, ख्रिस्टको रगतले हाम्रा असङ्ख्य पापहरू ढाकिएका छन्। अब दायाँ बायाँ कतैतिर नहेर्नुहोस्, आउनुहोस् हामी प्रार्थना गरौँ।